आगे सबक देखिए भाई। قال وعليها العدة في جميع هذه المسائل احتياطا استحسانا لتوهم الشغل والعدة حق الشرع والولد فلا يصدق في إبطال حق الغير بخلاف المهر لأنه مال لا يحتاط في إيجابه। भाई गुज़श्ता सबक में महर के मसाइल चल रहे थे भाई। मैंने आपको बतलाया था कि कोई शख्स अगर किसी औरत से निकाह करता है तो वह महर मुकरर करेगा निकाह में या महर मुकरर नहीं करेगा। अगर निकाह में महर मुकरर किया है तो याद रखो, अगर खावंद ने सोहबत कर ली या सोहबत से पहले खावंद का इंतकाल हुआ तो ये महर पक्का हो गया, अब ये सारा महर देना पड़ेगा जो मुकरर किया था। और अगर खावंद ने सोहबत से पहले इस औरत को तलाक दे दी तो फिर इस सूरत में मुकर्ररा महर का निसफ देना पड़ेगा, क्योंकि अल्लाह ताला कुरान में फरमाते हैं फनिसफु मा फरजतुम, कि जो तुमने मुकर्रर किया है उसका निसफ जो है वो औरत के लिए फिर होगा। और अगर खावंद ने निकाह करते हुए महर मुकर्रर नहीं किया तो फिर इस सूरत में महरे मिसल आता है, लेकिन ये महरे मिसल अभी पक्का नहीं। जब खावंद सोहबत कर लेगा या अगर खावंद का सोहबत से पहले इंतकाल हो गया तो फिर यह महरे मिसल पक्का हो जाएगा, अब यही औरत को देना पड़ेगा। लेकिन अगर महर मुकरर नहीं किया और खावंद ने सोहबत से पहले तलाक दे दी तो इस सूरत में मुतआ आएगा भाई, यानी तीन कपड़े देने पड़ेंगे और ये मुतआ हमारे नजदीक वाजिब है। इसी पर फिर आगे साहिब हिदाया ने आपको बतलाया था कि अगर एक शख्स किसी औरत से निकाह करता है और निकाह के अंदर उसने महर मुकरर नहीं किया, बाद में वो दोनों मिलकर किसी मिकदार पर बाहम राजी हो जाते हैं, मसलन खावंद उसको बाद में कहता है कि मैं तुम्हें 1 लाख रुपए महर दे दूंगा और औरत भी इस पर राजी हो गई, तो याद रखो हमारे अइमा के नजदीक ये जो बाद में मुकरर किया ये खावंद पर लाजिम हो गया। तो खावंद ने अगर सोहबत कर ली या सोहबत से पहले खावंद का इंतकाल हुआ तो अब यही महर देना पड़ेगा जो बाद में मुकरर किया है। लेकिन अगर खावन जो है सोहबत से पहले तलाक दे देता है तो फिर इस सूरत में मुता देना पड़ेगा। वजह यह कि निकाह के अंदर कोई महर मुकरर नहीं किया था, और जब निकाह में कोई महर मुकरर ना किया जाए तो महरे मिसल आता है, और जहां महरे मिसल आ रहा हो और वहां सोहबत से पहले खावन तलाक दे तो वहां मुता आता है। महरे मिसल की तंसीफ नहीं की जाती, उसको आधा नहीं किया जाता। तो लिहाजा ये जो बाद में मुकरर किया है ये दरअसल उसी महरे मिसल का कायम मकाम है। तो सोहबत से पहले तलाक दी जाए तो महरे मिसल को आधा नहीं करते, मुता दिया जाता है। तो जब महरे मिसल को आधा नहीं किया जाता तो जो उसका कायम मकाम मुकरर किया था उसकी भी तंसीफ नहीं होगी, बल्कि मुता ही दिया जाएगा। जबकि इमाम अबू यूसुफ रहमतुल्लाह का पहला कौल यह था कि इस सूरत में जो बाद में मुकरर किया है उसी का निसफ देना पड़ेगा, और यही कौल है इमाम शाफई रहमहुल्ला का भी। इमाम अबू यूसुफ रहमहुल्ला फरमाते हैं कि कुरान में अल्लाह फरमाते हैं फनिसफ मा फरस्तुम, जो तुमने मुकरर किया है उसका निसफ देना पड़ेगा। मालूम हुआ मुकर्ररा महर का निसफ देना पड़ेगा, और आयत के अंदर कोई तख्सीस नहीं है कि निकाह में मुकरर किया हो वो वाला मुराद है या निकाह के बाद मुकरर किया हो वो वाला मुराद। तो लिहाजा ये मुतलक है, जब मुतलक है तो ये दोनों सूरतों को शामिल होगा। अगर निकाह में मुकरर किया था तो उसका निसफ देना पड़ेगा, और अगर बाद में मुकरर किया है तो उसका निसफ देना पड़ेगा, क्योंकि बहरहाल दोनों मुकर्ररा महर हैं। जबकि हमारे नजदीक मुतलक को मुतआरफ पर महमूल किया जाता है, और मुतआरफ यही है कि यहां मुकर्ररा से कौन सा मुकर्ररा लोग मुराद लेते हैं, जो निकाह में मुकर्रर किया जाए, इसलिए क्योंकि ऐसा बहुत कम होता है कि निकाह में महर मुकर्रर न किया जाए। تو مقررہ مہر سے لوگ جو عقد میں مقرر کیا جائے وہ مراد لیتے ہیں. اور پھر اسی پر ایک اور مسئلہ صاحب ہدایہ نے ذکر فرمایا کہ مثلا نکاح کرتے وقت مہر مقرر کیا تھا لیکن بعد میں خاوند مہر کو بڑھا دیتا ہے. مثلا نکاح میں 1,00,000 مہر مقرر کیا تھا اور بعد میں خاوند کہتا ہے کہ میں تمہیں 2,00,000 روپے مہر دے دوں گا. تو یاد رکھو ہمارے فقہا فرماتے ہیں خاوند نے جب مہر میں اضافہ کر دیا تو اب یہ اس پر لازم ہو گیا, اب یہ اس کو دینا پڑے گا. جبکہ امام زفر رحمہ اللہ فرماتے ہیں کہ یہ اضافہ خاوند پر لازم نہیں, یہ ہبہ ہے, یہ ہبہ ہے لہذا خاوند پر لازم نہیں ہے. اور اسی میں اگر خاوند نے صحبت سے پہلے طلاق دے دی تو ہمارے نزدیک وہ جو عقد میں مقرر کیا تھا اس کا نصف دیا جائے گا, بعد میں جو زیادتی کی ہے اس کا کوئی اعتبار نہیں. جبکہ امام ابو یوسف رحمہ اللہ کے نزدیک آیت کے اندر جو مفروض ذکر ہے وہ عام ہے, تو وہ مفروض فی العقد کو بھی شامل ہے اور مفروض بعد العقد کو بھی شامل ہے. تو لہذا یہاں دونوں کی تنصیف کی جائے گی, یعنی جو عقد میں مقرر کیا تھا اس کی بھی تنصیف اور جو بعد میں زیادتی کی ہے اس کی بھی تنصیف, یعنی وہ جو مجموعہ مہر بن گیا خاوند کی زیادتی کے بعد اس سارے کا نصف دیا جائے گا. بات سمجھ میں آ گئی؟ اور پھر صاحب ہدایہ نے یہ بھی آپ کو بتلایا کہ اگر نکاح کے بعد عورت مہر میں کمی کرنا چاہتی ہے تو یہ اس کے لیے جائز ہے. وجہ یہ کہ نکاح کے بعد یہ مہر خالص عورت کا حق بن جاتا ہے. ابتدائے نکاح میں تو یہ مہر حق شرع بھی تھا اور حق المرأة بھی تھا, لیکن بقا کے اندر یہ صرف حق المرأة ہوتا ہے, لہذا وہ عورت اس میں کمی بھی کر سکتی ہے اور سارا بھی معاف کر سکتی ہے. تو اگر عورت نے ایک دفعہ معاف کر دیا تو اب اس کا بعد میں مطالبہ نہیں کر سکتی, کیونکہ اس کے لیے کمی جائز تھی اور وہ کمی کر چکی ہے بھائی. اس کے بعد پھر خلوت صحیحہ کا مسئلہ ذکر فرمایا تھا صاحب ہدایہ نے. یاد رکھو ہمارے نزدیک خلوت صحیحہ بھی وتی کے حکم میں ہے, لہذا جس طرح صحبت کرنے سے مہر پورا لازم ہو جاتا ہے خاوند پر, اسی طرح اگر خلوت صحیحہ پائی گئی یعنی جہاں صحبت سے کوئی چیز مانع نہ ہو تو اس صورت میں بھی خاوند پر پورا مہر لازم ہو جائے گا, اس کو پورا مہر دینا پڑے گا. اور خلوت صحیحہ اس چیز کا نام ہے کہ خاوند اور بیوی ایسی جگہ پر جمع ہو جائیں جہاں وتی سے صحبت سے کسی قسم کا کوئی مانع موجود نہ ہو, تو یہ ہے خلوت صحیحہ. یعنی نہ کوئی حسی مانع ہو, نہ طبعی مانع ہو اور نہ شرعی مانع ہو, تو یہ خلوت صحیحہ ہے. اور پھر ان کی مثالیں ذکر کی تھیں جو جو چیزیں مانع بن سکتی ہیں. حسی مانع کی مثال ذکر کی تھی مثلا خاوند یا بیوی میں سے کوئی بیمار ہے, یا اسی طرح شرعی مانع کی مثال ذکر کی تھی اگر دونوں میں سے کسی نے رمضان کا روزہ رکھا ہے یا دونوں میں سے کوئی احرام کی حالت میں ہے, اور اسی طرح طبعی مانع کی مثال ذکر کی تھی کہ مثلا عورت اگر حالت حیض میں ہے. تو کسی بھی قسم کا کوئی مانع ہو, چاہے حسی مانع ہو, چاہے شرعی مانع ہو, چاہے طبعی مانع ہو, تو پھر اس صورت کے اندر یہ خلوت ہی خلوت صحیحہ نہیں, کیونکہ یہ جو چیزیں ہیں یہ صحبت سے مانع بنیں گی. حسی مانع کا معنی یہ ہے کہ ایسا مانع ہو جو آنکھ سے نظر آئے, جو ظاہری طور پر محسوس ہو, مثلا دونوں میں سے کوئی شدید بیمار ہے یا اس کو ایسا مرض ہے کہ صحبت کی جائے تو مریض کو نقصان پہنچتا ہے بھائی, تو یہ حسی مانع ہے بھائی. یا اسی طرح رمضان کا روزہ ہے وہ بھی مانع بنے گا, اس لیے کیونکہ رمضان کا روزہ اگر توڑیں گے تو کفارہ بھی لازم آئے گا, یعنی 60 روزے بھی رکھنا پڑیں گے اور قضا بھی کرنا پڑے گی, تو گویا 61 روزے لازم آئیں گے, تو اس کفارے کے خوف سے پھر رمضان کے روزے کو وہ نہیں توڑیں گے. اور اسی طرح احرام جو ہے احرام بھی مانع بنے گا, اس لیے کیونکہ اگر احرام کو وہ توڑیں گے تو پھر ان پر ایک قربانی واجب ہوگی اور ان کی عبادت یعنی حج یا عمرہ بھی فاسد ہوگا اور نیز ان پر قضا بھی آئے گی اس کی, تو یہ چیزیں مانع بنیں گی. ان چیزوں کے خوف سے اور ان چیزوں کی فکر میں پھر وہ صحبت نہیں کریں گے بھائی. اسی طرح حیض جو ہے وہ طبعاً بھی مانع ہے اور شرعاً بھی مانع ہے, तो इन मवानिया में से कोई चीज मौजूद हो तो यह खलवत खलवत सहीहा नहीं बल्कि खलवत फासिदा है। और खलवत फासिदा के अंदर खावन पर पूरा महर लाजिम नहीं होता बल्कि निस्फ महर ही लाजिम होता है। और फिर आपको इन्होंने यह भी बतलाया कि नफली रोजा जो है वह मानिया नहीं है फुकाहा के नजदीक, लिहाजा अगर दोनों में से किसी ने नफली रोजा रखा हुआ है तो इस सूरत में यह खलबत सहीह ही शुमार होगी और पूरा महर ही देना पड़ेगा। जबकि कजा और मन्नत के जो रोजे हैं वो भी एक कौल के मुताबिक नफली रोजे की तरह हैं, क्योंकि जैसे नफली रोजे में कफारा नहीं आता तो कजा और मन्नत के रोजे में भी कफारा नहीं आता, लिहाजा ये भी मानिया नहीं बनेंगे, ये भी मानिया नहीं बनेंगे। और जबकि एक रिवायत के मुताबिक कि कजा और कफारे के अंदर तो गुना होता है लिहाजा ये मानिया बनेंगे, गुना के खौफ से ये सोहबत से रुक जाएंगे तो ये मानिया बनेंगे भाई। और इसी तरह फिर उसके बाद मजबूब का मसला जिक्र फरमाया था साहिब हिदाय ने, मैंने बतलाया मजबूब वो शख्स है जिसका आलय तनासुल कट गया हो। तो मजबूब अगर अपनी बीवी के साथ खलवत कर लेता है तो इमाम साहिब के नजदीक ये खलवत सहीहा है लिहाजा पूरा महर देना पड़ेगा। जबकि साहिबैन फरमाते हैं कि नहीं, ये तो मरीज से भी ज्यादा आजिज है और जब मरज मान्या बनता था खलवत सहीहा से तो ये मजबूब होना ये भी मान्या बनेगा, लिहाजा खावन पर पूरा महर नहीं आएगा भाई। और ऐनीन जो है, ऐनीन वो शख्स जो बीवी के साथ सोहबत पर कादिर नहीं यानी ना मर्द है, उसका तो चूंकि आला तनासुल सलामत है लिहाजा वहां बिल इतफाक अगर उसने अपनी बीवी के साथ खलवत कर ली तो ये ऐनीन होना मान्या नहीं है, लिहाजा पूरा महर देना पड़ेगा। क्योंकि यहां हुक्म का दारोमदार आला तनासुल की सलामती पर है और आला तनासुल तो सलामत है लिहाजा पूरा महर देना पड़ेगा। जबकि इमाम साहब फरमाते थे कि मजबूब भी अगर खलवत कर लेगा तो ये खलवत सहीहा है तो पूरा महर देना पड़ेगा। वजह यह कि वो फरमाते हैं कि यहां औरत के जिम्मे जो था वो उसने पूरा कर दिया, औरत के जिम्मे था अपने आप को खावंद के सुपुर्द कर दे, उसने तो अपने आप को सुपुर्द कर दिया और मान्या तो खावंद की तरफ से आया कि वो मजबूब है सोहबत नहीं कर सकता। तो जब औरत ने अपने जिम्मे जो खावंद का हक था उसको अदा कर दिया है तो अब खावंद पर भी लाजिम है कि उसको पूरा महर अदा करे। बात समझ में आ गई। अब आइए आज के सबक पर। قال وعليها العدة في جميع هذه المسائل احتياطا استحسانا لتوهم الشغل والعدة حق الشرع والولد فلا يصدق في إبطال حق الغير। अब साहिब हिदाया आज आपको बतलाएंगे के पीछे खलवत सहीहा का जिक्र भी हुआ था और कुछ मवानिया जिक्र हुए थे कि उनकी मौजूदगी में वो खलवत सहीह नहीं है बल्कि वो खलवत फासिदा है। तो बहरहाल जो भी खलवत पाई जाए, चाहे खलवत सहीहा हो या खलवत फासिदा हो, तमाम सूरतों के अंदर औरत पर इद्दत वाजिब होगी, उसको इद्दत गुजारना पड़ेगी। और ये फुकहा फरमाते हैं बतौर एहतियात के, क्योंकि इहतमाल है हो सकता है औरत का रहम मशगूल हो चुका हो यानी वो हामिला हो चुकी हो, वो हामिला हो चुकी हो यानी इन मवानिया के होने के बावजूद खावंद ने सोहबत कर ली हो, या किसी तरह मनी अंदर पहुंच गई, मसल मजबूब या इन्नीन के मसले में किसी तरह मनी अंदर पहुंच गई और औरत हामिला हो गई, तो लिहाजा औरत के हामिला होने का इहतमाल आ जाता है। तो एहतियात इसी में है कि औरत पर इद्दत को वाजिब करार दिया जाए। अब खावंद इस खलवत के बाद अगर तलाक दे दे तो एहतियात इसी में है कि इस औरत पर इद्दत को वाजिब करार दिया जाए ताकि अगर कहीं औरत हामिला हो चुकी है तो बच्चे का नसब मुश्तबे न हो जाए, पता ही नहीं चलेगा कि फिर यह बच्चा किसकी औलाद है। तो कहते हैं काला इमाम मोहम्मद रहमतुल्लाह जामे सगीर में फरमाते हैं वअलैहल इद्दतु फी जमीई हाज़िहिल मसाइली, के औरत पर इद्दत वाजिब है इन तमाम मसाइल में, यानी चाहे खलवत सहीहा हो या खलवत फासिदा, इन सब में औरत पर इद्दत वाजिब है एहतियातन। और यह हुक्म क्यों है? बतौर एहतियात के है, इस्तेहसानन और बतौर इस्तेहसान के है यह हुक्म, लितवहमी शुगली, इसलिए क्योंकि रहम के मशगूल होने का वहम है यहां, ہو سکتا ہے رحم مشغول ہو چکا ہو، یعنی عورت حاملہ ہو چکی ہو بھائی. تو دیکھو استحسان کہا، اور استحسان جو ہے قیاس خفی کو کہتے ہیں، لیکن اس وقت جب اس کے مقابلے میں قیاس جلی موجود ہو. تو یہاں بھی قیاس جلی موجود ہے. قیاس جلی تو یہ تقاضا کرتا ہے کہ وہ صورتیں جن میں مانع موجود تھا، چاہے مانع حسی تھا یا مانع شرعی تھا یا مانع طبعی تھا، تو وہاں پر تو مانع موجود ہے، لہذا عورت پر عدت واجب نہیں ہونی چاہیے، کیونکہ وہ مانع بتلا رہا ہے، صحبت نہیں ہوئی ہوگی. جب صحبت نہیں ہوئی تو عورت پر عدت واجب نہیں ہونی چاہیے، تو قیاس یہ تقاضا کرتا ہے. لیکن استحسانن جو ہے عورت پر عدت کو واجب قرار دیا گیا، کیونکہ احتمال ہے کہ ہو سکتا ہے عورت حاملہ ہو چکی ہو. بات سمجھ میں آ گئی. یہ مانا ہے استحسانن کہ یہ حکم بطور استحسان کے ہے، لتوہمی شغلی، کیونکہ رحم کے مشغول ہونے کا وہم ہوتا ہے. والعدت حق الشرع والولد فلا يصدق فی ابطال حق الغیر. اور یاد رکھو، اگر خاوند یا بیوی میں سے کوئی ایک یا دونوں کہتے ہیں کہ ہم نے صحبت نہیں کی، تو ان کے اس قول کی طرف نہیں دیکھا جائے گا، ان کے اس قول کا اعتبار نہیں ہے. وجہ یہ کہ یہ جو عدت واجب ہوتی ہے یہ شریعت کا حق ہے، شریعت نے واجب کیا ہے. اللہ تعالیٰ قرآن میں کیا فرماتے ہیں، والمطلقات يتربصن بأنفسهن ثلاثة قروء. تو لہذا عورت پر یہ عدت کو شریعت نے واجب کیا ہے، یہ حق شرع ہے. اور نیز یہ حق الولد بھی ہے کہ ہو سکتا ہے عورت حاملہ ہو، تو یہ جو حمل ہے، یہ جو بچہ ہے، اس کا حق ہے کہ عورت فوراً آگے نکاح نہ کرے، ورنہ تو اس بچے کا نسب مشتبہ ہو جائے گا، پتہ ہی نہیں چلے گا یہ کس کی اولاد ہے. تو لہذا یہ جو عورت پر عدت واجب ہوتی ہے، یہ حق شرع بھی ہے اور حق الولد بھی ہے. اب اگر خاوند یا بیوی میں سے کوئی ایک کہہ دے یا دونوں کہہ دیتے ہیں کہ ہم نے تو صحبت نہیں کی، تو دراصل وہ حق شرع اور حق الولد کو باطل کرنا چاہ رہے ہیں اپنے قول کے ذریعے، اور کسی کو یہ اجازت نہیں ہے کہ کسی دوسرے کے حق کو وہ باطل کر سکے. لہذا ان کے اس قول کی طرف نظر نہیں کی جائے گی اور عدت واجب ہوگی بھائی. تو کہتے ہیں والعدت حق الشرع والولد، اور عدت جو ہے وہ شریعت کا حق ہے اور بچے کا حق ہے، یعنی وہ جو حمل ٹھہر گیا ہے اس کا حق ہے. فلا يصدق في ابطال حق الغير، لہذا میاں بیوی کی تصدیق نہیں کی جائے گی اس غیر کے حق کو باطل کرنے کے سلسلے میں. بخلاف المہر، بخلاف مہر کے، لأنه مال لا يحتاط في ايجابه، اس لیے کیونکہ مہر تو مال ہے اور اس کے واجب کرنے میں تو احتیاط نہیں کی جاتی. یاد رکھو بھائی، عدت تو شک کی وجہ سے بھی واجب کر دی جائے گی کہ ہو سکتا ہے عورت حاملہ ہو گئی ہو، ان موانع کے باوجود ہو سکتا ہے پھر بھی خاوند نے صحبت کر لی ہو، تو اس شک اور اس وہم کی وجہ سے بھی عدت واجب کر دی جائے گی. لیکن شک اور وہم کی وجہ سے کسی پر مال نہیں واجب کیا جا سکتا. لہذا خلوت صحیحہ ہوئی پھر تو خاوند پر پورا مہر واجب ہوگا، لیکن اگر خلوت فاسدہ ہوئی تو صرف شک کی وجہ سے خاوند پر پورا مہر واجب قرار نہیں دیا جائے گا. تو کہتے ہیں بخلاف المہر، بخلاف مہر کے، لأنه مال لا يحتاط في ايجابه، وہ تو مال ہے کہ احتیاط نہیں کی جاتی اس کے واجب کرنے میں. وذکر القدوری فی شرحہ، اور صاحب قدوری نے اپنی شرح میں ذکر فرمایا ہے کہ ان المانع ان کان شرعیا تجب العدۃ، کہ اگر مانع شرعی ہوا تو عدت واجب ہوگی. لثبوت التمکن حقیقتا، اس لیے کیونکہ حقیقتا قدرت ثابت ہے. و ان کان حقیقیا، اور اگر مانع جو ہے حقیقی ہو، کل مرض و صغری، جیسے مرض ہے یا صغیر ہونا ہے، لا تجب، پھر عدت واجب نہیں ہوگی. لعدم التمکن حقیقتا، اس لیے کیونکہ حقیقتا قدرت نہیں ہے. یہاں سے صاحب ہدایہ بتلا رہے ہیں کہ ہم نے تو آپ کو مسئلہ بتلا دیا کہ ان تمام صورتوں کے اندر عورت پر عدت واجب ہوگی، لیکن صاحب قدوری نے اپنی ایک شرح کے اندر ذکر فرمایا ہے کہ خلوت کے اندر جو مانع پایا جائے، اگر وہ مانع صرف شرعی ہے تو اس صورت میں عورت پر عدت کو واجب قرار دیا جائے گا، اس لیے کیونکہ مانع صرف شریعت کی طرف سے موجود ہے، جبکہ حقیقت اور اپنی ذات کے اعتبار سے تو خاوند صحبت پر قادر ہے بھائی. लेकिन अगर खावंद हकीकतन सोहबत पर कादिर ही नहीं है, मसलन दोनों में से कोई शदीद बीमार है या खावंद सगीर है नाबालिग है, तो इस सूरत के अंदर अगरचे खलवत पाई गई लेकिन मरस की वजह से या सिगर की वजह से खावंद हकीकत के एतबार से सोहबत पर कादिर ही नहीं है। जब सोहबत पर कादिर ही नहीं है तो फिर इस सूरत में औरत पर हिद्दत भी वाजिब करार नहीं दी जाएगी। बात समझ में आ गई। तो कहते हैं वदा कर अल कुदूरी यूफी शरही ही, और साहिब कुदूरी ने जिक्र फरमाया है अपनी शरा के अंदर। कहते हैं साहिब कुदूरी ने मुख्तसर करखी की जो शरा लिखी उसके अंदर उन्होंने ये जिक्र फरमाया है। तो कहते हैं वदा कर अल कुदूरी यूफी शरही ही, और साहिब कुदूरी ने अपनी शरा के अंदर जिक्र फरमाया है कि अनल मान इनकान शरयन तजिबुल इद्दतु, कि मान्या जो है अगर वो शरई है यानी मसलन औरत को हैज है तो तजिबुल इद्दतु, तो इद्दत वाजिब होगी लिसबूत तमक्कुनी हकीकतन, इसलिए क्योंकि हकीकतन कुदरत जो है वो साबित है। बेशक औरत हैज में है लेकिन फिर भी हकीकत के एतबार से खावन सोहबत पर कादिर है, हो सकता है वो फिर भी सोहबत कर ले, लिहाजा एहतियात इसी में है कि औरत पर इद्दत को वाजिब करार दिया जाए। वह इन कान हकीकियन, और अगर मान्या जो है वो हकीकी है, कल मरज वसिगरी, जैसे कि मरज है और सगीर होना है, तो ला तजिबू फिर इद्दत वाजिब नहीं होगी लिअदम तमक्कुनी हकीकतन, क्योंकि खावंद हकीकत के एतबार से कादिर ही नहीं है सोहबत पर क्योंकि वो सगीर है या बीमार है, दोनों में से कोई एक शदीद बीमार है। तो अगर हकीकी मान्या हो फिर तो इद्दत वाजिब करार नहीं दी जाएगी, और अगर सिर्फ शरई मान्या है तो फिर इद्दत वाजिब करार दी जाएगी बतौर एहतियात के। ये साहिब कुदूरी ने जिक्र फरमाया है अपनी एक शरा में। बात समझ में आ गई। आगे देखिए, قال وتستحب المتعة لكل مطلقة إلا لمطلقة واحدة وهي التي طلقها الزوج قبل الدخول بها وقد سمى لها مهرا। भाई अपने जहन में जरा फिर वो चार सूरतें ताजा करें वो जो महर के सिलसिले में हैं। खावंद अगर बीवी को तलाक देता है या खावंद का इंतकाल होता है सोहबत से पहले तो कितना महर देना पड़ेगा। भाई मैंने आपको बतलाया था कि अगर महर मुकर्रर किया था और फिर खावंद सोहबत कर ले या सोहबत से पहले खावंद का इंतकाल हो जाए तो वो महर अब पक्का हो गया, अब वो पूरा महर देना पड़ेगा। और अगर खावंद सोहबत से पहले ही बीवी को तलाक दे दे तो ये जो महर मुकर्रर किया था इसका निसफ देना पड़ता है। और अगर निकाह के अंदर महर मुकर्रर नहीं किया तो महरे मिसल आता है, लेकिन यह महरे मिसल सोहबत से या सोहबत से पहले खावन का इंतकाल हो जाए फिर पक्का हो जाएगा, उससे पहले पक्का नहीं। तो लिहाजा अगर खावन ने सोहबत कर ली या सोहबत से पहले खावन का इंतकाल हुआ तो यह महरे मिसल पक्का हो गया, अब यह पूरा महरे मिसल औरत को मिलेगा। और अगर महर मिसल आ रहा था क्योंकि महर तो मुकर्रर नहीं किया और खावन सोहबत से पहले ही बीवी को तलाक दे दे तो फिर आप पढ़ चुके महर मिसल को अदा नहीं किया जाता बल्कि इस सूरत में औरत को मुतआ मिलता है यानी तीन कपड़े मिलते हैं। और आप पढ़ चुके हैं ये मुतआ देना हमारे नजदीक वाजिब है। तो हासिल कलाम यह हुआ कि मालूम हुआ हमारे नजदीक एक किस्म की औरत है जिसको मुतआ देना वाजिब है और बाकी तीन जो हैं उनमें से एक जो है उसको निस्व महर मिलेगा और बाकी दो जो हैं जिनके साथ खावन सोहबत कर चुका है उनको पूरा महर मिलेगा। अगर महरे मिसल आया था तो वो पूरा मिलेगा और अगर मुकर्रा था तो वो पूरा महर मिलेगा। याद रखो इंदल अहनाफ ये औरत जिसको पूरा महर मिलना है चाहे महरे मिसल है चाहे मुकर्रा महर है यानी जिनसे खावन सोहबत कर चुका है इंदल अहनाफ इनको भी मुता देना मुस्तहब है। एक औरत को तो मुता देना वाजिब था लेकिन ये दो औरतें जिनके साथ खावन सोहबत कर चुका है और चाहे महर मुकर्रर किया था या महर मुकर्रर नहीं किया, महर मुकर्रर किया है वो तो सोहबत से पक्का हो गया सारा महर देना पड़ेगा, और अगर महर मुकर्रर नहीं किया था तो महरे मिसल आया लेकिन अब सोहबत की वजह से यह महरे मिसल भी क्या हो गया पक्का हो गया। तो ये औरत जिसके साथ खावन सोहबत कर चुका है صحبت کر چکا ہے، اس کو اگر خاوند طلاق دیتا ہے تو مقررہ مہر یا مہر مثل بھی دینا پڑے گا اور متعہ دینا بھی مستحب ہے. بات سمجھ میں آ گئی؟ جبکہ امام شافعی رحم اللہ فرماتے ہیں ان دونوں کو بھی متعہ دینا واجب ہے. گویا ان کے نزدیک تین عورتوں کو متعہ دینا واجب ہے، دو وہ عورتیں جن کے ساتھ صحبت خاوند کر چکا ہے چاہے مہر مقرر کیا تھا یا مہر مقرر نہیں کیا تھا، ان دونوں کو بھی متعہ دینا واجب، اور ایک جس کا ذکر پیچھے آ چکا کہ جس کا مہر مقرر نہیں کیا اور صحبت سے پہلے طلاق دے دی تو اس کو بھی متعہ دینا واجب ہے. توجہ ہے؟ ایک عورت کو تو متعہ دینا واجب ہے جو پیچھے بیان ہو گیا، اگر نکاح کیا اور مہر مقرر نہیں کیا تو مہر مثل آتا ہے، اور یہ مہر مثل صحبت یا خاوند کی وفات سے پکا ہوگا، اس سے پہلے پکا نہیں. تو صحبت سے پہلے اگر خاوند نے طلاق دے دی تو اس عورت کو متعہ دینا واجب ہے. اس کے علاوہ تین صورتیں اور رہ گئیں، اگر مہر نکاح میں مقرر کیا تھا اور صحبت سے پہلے طلاق دے دی تو نصف مفروض دینا پڑتا ہے. توجہ ہے؟ تو ان دو کے علاوہ باقی دو عورتیں جن کے ساتھ خاوند نے صحبت کی ہے، ایک کے ساتھ مہر مقرر ہے، ایک کے ساتھ مہر مقرر نہیں، تو ان دونوں کو بھی متعہ دینا عند الاحناف مستحب ہے. جبکہ امام شافعی رحمہ اللہ فرماتے ہیں کہ ان دونوں کو متعہ دینا واجب ہے بھائی، جن سے خاوند صحبت کر چکا. توجہ ہے؟ ایک کون سی عورت؟ مہر مقرر کیا اور پھر خاوند نے صحبت بھی کر لی تو اس کو بھی متعہ دینا واجب. دوسری وہ عورت جسے نکاح کیا لیکن مہر مقرر نہیں تو مہر مثل آیا، اس سے خاوند نے صحبت کر لی تو مہر مثل پکا ہو گیا، اس کو اگر طلاق دے گا تو اس کو بھی متعہ دینا واجب ہے امام شافعی رحمہ اللہ کے نزدیک. ان دونوں کو، اور ہمارے نزدیک ان دونوں کو متعہ دینا مستحب ہے. بات سمجھ میں آ گئے؟ اب اسی مسئلے کو آگے ذکر کر رہے ہیں صاحب قدوری. تو قال، صاحب قدوری فرماتے ہیں وَتُسْتَحَبُّ الْمُتْعَةُ لِكُلِّ مُتَلَّقَةٍ، کہ متعہ جو ہے وہ مستحب ہے ہر متلقہ کے لیے، إِلَّا لِمُتَلَّقَةٍ وَاحِدًا، سوائے ایک متلقہ کے. کیا میں نے تفصیل بیان کی؟ ایک متلقہ کے لیے متعہ واجب ہے، ایک متلقہ کو نصف مہر ملے گا، اور دو متلقہ ہیں جن سے خاوند صحبت کر چکا ہے، ان کو پورا مہر بھی ملے گا یا مہر مثل بھی ملے گا اور ساتھ متعہ دینا بھی مستحب ہے. تو کتنی متعلقات ہیں جن کو متعہ دینا مستحب ہوا؟
دو.
وہ دو ہیں بھائی. کیا ہیں؟ کتنی ہیں؟ دو ہیں بھائی. تو یہاں عبارت پر اعتراض ہوتا ہے وَتُسْتَحَبُّ الْمُتْعَةُ لِكُلِّ مُتَلَّقَةٍ، کہ متعہ دینا مستحب ہے ہر متلقہ کو، إِلَّا لِمُتَلَّقَةٍ وَاحِدَةٍ، سوائے ایک متلقہ کے. تو عبارت سے بظاہر لگتا ہے کہ دیکھو کل چار صورتیں تھیں، چار میں سے ایک کو نکال دیا تو کتنی صورتیں رہ گئیں؟ تین. تو تین کو مستحب ہے، عبارت سے بظاہر یہ لگ رہا ہے کہ تین متعلقات کو متعہ دینا مستحب ہے، لیکن میں نے بتا دیا کہ صرف دو کو متعہ دینا مستحب ہے اور ایک کو تو متعہ دینا واجب ہے. تو یہاں صاحب قدوری کے عبارت پر اعتراض ہوتا ہے، تو اس کا جواب دیتے ہیں شارحین کہ بھائی ایک کا ذکر تو پہلے ہی ہو چکا، یعنی اس کے لیے متعہ واجب ہے، یہ باقی تین جو متعلقات ہیں ان کی بات چل رہی ہے، یہ تمام متعلقات کی بات نہیں چل رہی. ان تین میں سے ایک کو متعہ دینا مستحب نہیں ہے، اور دو جو ان کے ساتھ صحبت کر چکا ہے خاوند، ان کو متعہ دینا مستحب ہے بھائی. تو کہتے ہیں وَتُسْتَحَبُّ الْمُتْعَةُ لِكُلِّ مُتَلَّقَةٍ، اور مستحب ہے متعہ ہر متلقہ کے لیے، إِلَّا لِمُتَلَّقَةٍ وَاحِدَةٍ، سوائے ایک متلقہ کے، کہ اس کو متعہ دینا نہ مستحب ہے اور نہ واجب ہے. وَهِيَ الَّتِي طَلَّقَهَا الزَّوْجُ قَبْلَ الدُّخُولِ بِهَا، یہ وہ متلقہ ہے جس کو خاوند نے صحبت سے پہلے طلاق دی، وَقَدْ سَمَّى لَهَا مَهْرًا، اور حال یہ ہے کہ خاوند نے اس کے لیے مہر مقرر کیا تھا، نکاح کرتے ہوئے مہر مقرر کیا تھا اور صحبت سے پہلے طلاق دے دی، تو اس کو نصف مہر دینا پڑے گا، اس کو متعہ دینا نہ واجب ہے اور نہ مستحب ہے. بات سمجھ میں آ گئی؟ وقال شافعی رحمہ اللہ, اور امام شافعی رحمہ اللہ فرماتے ہیں تجب لکل مطلقت الا لہذہ, کہ متعہ واجب ہے ہر مطلقہ کے لیے سوائے اس ایک کے, یہ جس کو نصف مفروض دینا ہے اس کے لیے متعہ واجب نہیں, باقی سب کے لیے متعہ واجب ہے ان کے نزدیک. ہمارے نزدیک دو کے لیے مستحب, ایک کے لیے واجب, اور ایک کے لیے نہ واجب اور نہ مستحب, اور ان کے نزدیک تین کے لیے واجب ہے اور ایک کے لیے نہ واجب ہے اور نہ مستحب ہے. تو کہتے ہیں اب ان کی دلیل ذکر فرما رہے ہیں, لأنها وجبت صلة من الزوج لأنه أوحشها بالفراق إلا أن في هذه الصورة نصف المهر طريقة المتعة لأن الطلاق فسق في هذه الحالة والمتعة لا تتكرر. بھائی امام شافعی رحمہ اللہ کی دلیل ذکر فرمانے لگے ہیں. امام شافعی رحمہ اللہ فرماتے ہیں یہ جو ایک جس کو نصف مفروض دیا جائے گا اس کے لیے متعہ واجب نہیں ہے, باقی تینوں کے لیے متعہ واجب ہے. وہ دلیل ذکر فرماتے ہیں کہ قرآن میں اللہ فرماتے ہیں ولل متلقات متاع بالمعروف, کہ متلقہ عورتوں کو تحفہ دینا ہے, نفع دینا ہے بالمعروف ہی اچھے طریقے سے, تو معلوم ہوا متعہ دینا پڑے گا. اور نیز وہ عقلی دلیل بھی ذکر فرماتے ہیں, وہ فرماتے ہیں کہ خاوند نے بیوی کو طلاق دے کر اس کو وحشت زدہ کر دیا ہے, اس کو پریشانی میں, خوف میں اور گھبراہٹ میں مبتلا کر دیا ہے, لہذا جرمانے کے طور پر شریعت نے خاوند پر متعہ کو واجب قرار دیا. خاوند نے بیوی کو طلاق دی ہے تو طلاق دے کر بیوی کو گھبراہٹ میں اور وحشت میں مبتلا کر دیا ہے, لہذا جرمانے کے طور پر اب خاوند کو متعہ دینا پڑے گا. توجہ ہے. اور وہ جو ایک عورت جس کو نصف مفروض دیا جاتا ہے, وہ عورت جس کو نصف مفروض کس کو دیتے تھے, جس کے ساتھ نکاح کرتے ہوئے مہر کو مقرر کیا ہے اور صحبت سے پہلے طلاق دی ہے, تو اس کو نصف مفروض دینا پڑتا ہے. امام شافعی رحمہ اللہ فرماتے ہیں اس عورت کو متعہ دینا واجب نہیں. وجہ یہ وہ فرماتے ہیں کہ اس عورت کو جو نصف مہر بھی دیا جا رہا ہے یہ متعہی کے طریقے پر ہے, یہ متعہی کے طریقے پر ہے, کیونکہ خاوند صحبت سے پہلے طلاق دے رہا ہے تو خاوند نے کوئی منافع بزعہ وصول نہیں کیے. تو لہذا یہ تو اسی طرح سمجھو گویا نکاح انہوں نے آپس میں فسخ کر لیا, دی تو طلاق ہے لیکن یہ ہے کس کی طرح, فسخ کی طرح ہے, کیونکہ خاوند نے عورت سے منافع بزعہ وصول نہیں کیے, خاوند نے بیوی سے صحبت نہیں کی, یعنی عورت اسی حالت پر ہے جیسے نکاح سے پہلے تھی. تو جب یہ نکاح فسخ کیا ہے تو اصولاً تو عورت کو کچھ بھی نہیں ملنا چاہیے بھائی, لیکن شریعت نے نصف مہر واجب کیا ہے. معلوم ہوا یہ نصف مہر بھی شریعت نے متعہ کے طریقے پر واجب کیا ہے, کہ تم نے اس عورت کو وحشت زدہ کیا ہے, پریشانی گھبراہٹ میں مبتلا کیا ہے, لہذا تمہیں نصف مہر دینا پڑے گا. ویسے تو قیاس یہ تقاضا کرتا ہے عورت کو کچھ بھی نہیں ملنا چاہیے, تو لہذا اس عورت کو جس کو نصف مہر ملا ہے اس کو متعہ دینا واجب نہیں ہے, کیونکہ اس کو نصف مہر جو مل رہا ہے وہ متعہ ہی کے درجے میں ہے. یہ گویا عورت کو تحفے کے طور پر ہی دیا جا رہا ہے. بات سمجھ میں آ گئے. تو یہ جو نصف مفروض ہے یہ ہی متعہ کے طریقے پر ہے, تو اس کے ساتھ اگر متعہ بھی کر دیا جائے تو پھر تو دو متعہ دو تحفے ہو جائیں گے, حالانکہ متعہ میں تکرار نہیں ہے, متعہ ایک تحفہ ایک ہی آئے گا خاوند پر, دو تحفے نہیں آئیں گے. بات سمجھ میں آ گئی. تو کہتے ہیں لأنها وجبت صلة من الزوج, اس لیے کیونکہ یہ متعہ جو ہے یہ واجب ہوا ہے, صلة من الزوج بطور انعام کے خاوند کی طرف سے, یہ متعہ خاوند کی طرف سے بطور انعام اور بطور تحفے کے واجب ہوا ہے, لأنه اوحشها بالفراق, اس لیے کیونکہ خاوند نے اس عورت کو وحشت زدہ کر دیا ہے, اس کو خوف گھبراہٹ اور پریشانی میں مبتلا کر دیا ہے, بالفراق جدائی کے ذریعے, یعنی طلاق دے کر اس کو گھبراہٹ میں مبتلا کر دیا ہے, تو یہ بطور انعام کے خاوند پر واجب کر دیا گیا یہ متعہ. الا ان فی ہذہ الصورۃ, مگر یہ جو ایک صورت ہے جس میں نصف مفروض دیا جاتا تھا, اس میں کہتے ہیں نصف المہر طریقۃ المتعۃ, یہ جو نصف مہر دیا جا رہا ہے یہ متعہ ہی کے طریقے پر ہے, لان الطلاق فسخ فی ہذہ الحالۃ, اس لیے کیونکہ طلاق اس حالت میں جو دی گئی یہ فسخ ہے بھائی, ये तो फस्खे निकाह है, यानी औरत उसी तरह है जैसे जैसे निकाह से पहले थी, अब भी उसी तरह है। तो बेशक खावन ने तलाक दी है, लेकिन यह तलाक भी फस्खे निकाह की तरह ही समझो भाई। तो खावन पर तो माल आना ही नहीं चाहिए, लेकिन फिर भी माल यानी निस्फ महर वाजिब किया गया, यह बतौर मुताही के वाजिब किया गया है। तो लिहाजा यही निस्फ महर देना पड़ेगा खावन को, साथ अलग मुता नहीं, क्योंकि यह निस्फ महर भी मुता के तरीके पर है। अगर साथ मुता भी देगा तो फिर तो यह मुता में तकरार आ जाएगा, दो तोहफे हो जाएंगे, और हालांकि मुता में तो तकरार नहीं है। तो कहते हैं अन्न तलाक फसखुन फी हादिहिल हालती, इसलिए क्योंकि तलाक जो है वह इस हालत में फसख है, यानी मजाजन फसख है, हकीकत में नहीं, मजाजन इसको फसख कह दिया कि औरत उसी हालत पर है जैसे निकाह से पहले थी भाई। वल मुतातु ला ततकररु, और मुता जो है वो मुकरर नहीं होता, यानी मुता में तकरार नहीं आता। वलना, अब हमारी दलील आ गई। इमाम शाफी रहमतुल्लाह क्या फरमाते हैं कि खावंद ने तलाक देकर औरत को वहशत में मुबतला किया है, लिहाजा शरीयत ने उस पर जुर्माने के तौर पर मुता वाजिब किया। अब हमारी दलील आ गई, याद रखो हमारी दलील समझ लो। हमारी दलील यह है कि ये जो मुता है ये महरे मिसल का खलीफा है, उसका नाइब है, क्योंकि वो औरत जिसके साथ निकाह किया था और महर मुकरर नहीं किया था वहां महरे मिसल आ जाता है। और ये महरे मिसल पक्का कब होगा, जब खावंद सोहबत कर लेगा या खावंद का सोहबत से पहले इंतकाल हो जाएगा तो महरे मिसल पक्का होता है। और अगर सोहबत से पहले खावन तलाक दे दे तो फिर इस औरत को मुता देना वाजिब है, जैसे पीछे बात गुजरी थी। तो मालूम हो यह मुता महरे मिसल का खलीफा है भाई, और खलीफा वहीं आता है जहां असल ना हो, लिहाजा जहां महर आ रहा हो या महर का कुछ हिस्सा आ रहा हो वहां मुता वाजिब नहीं होगा भाई, क्योंकि दो वाजिब नहीं हो सकते खावन पर, कि महर को भी वाजिब करार दिया जाए और मुता को भी वाजिब करार दिया जाए। तो क्या बात हुई, हमारी क्या दलील हुई कि मुता महरे मिसल का खलीफा है, और खलीफा वहां आता है जहां असल ना हो, और जहां असल या असल का कुछ हिस्सा आ रहा हो वहां मुता नहीं आता। लिहाजा जहां पर पूरा महर आ रहा है, चाहे मुकर्ररा महर है या महरे मिसल है या महर का कुछ हिस्सा आ रहा है यानी निस्फ मफरूज, तो जहां भी पूरा महर आ रहा हो या महर का कुछ हिस्सा, तो वहां पर मुता वाजिब करार नहीं दिया जा सकता, क्योंकि मुता महर का नाइब है, और नाइब वहां आता है जहां असल भी ना हो और असल का कुछ हिस्सा भी ना हो। अगर असल आ जाए या असल का कुछ हिस्सा आ जाए वहां उसका नाइब नहीं आ सकता, उसका नाइब यानी मुता वाजिब नहीं हो सकता। देखिए भाई साहिब हिदायत इसी को और अच्छे अंदाज में जिक्र फरमाएंगे। वलना, हमारी दलील यह है कि अनल मुता तखलफुन अन महरिल मिसल फिल मुफव्विजती, कि मुता जो है वो खलीफा है महरे मिसल से, फिल मुफव्विजती मुफव्विजा के अंदर, मुफव्विजा फव्वजा युफव्विजु तफ्वीज का माना है सुपुर्द करना, यानी वह औरत जिसने किसी आदमी से निकाह किया है और महर जिक्र ही नहीं किया, तो आपने पढ़ा वहां महरे मिसल आ जाएगा, लेकिन बहरहाल इस औरत ने तो महर जिक्र नहीं किया, तो ये मुफव्विजा कहलाएगी, यानी अपने आप को बगैर किसी इवज के खावंद के सुपुर्द करने वाली, तो ये क्या है, मुफव्विजा है। और इसमें क्या आता है, महरे मिसल, महरे मिसल, और सोहबत करेगा तो ये महरे मिसल पक्का हो जाएगा, और सोहबत से पहले तलाक दी तो क्या देना पड़ेगा, मुता देना पड़ेगा। बात समझ में आ गई। तो वलना, हमारी दलील यह है कि अनल मुता तखलफुन अन महरिल मिसल फिल मुफव्विजती, कि मुता जो है वो खलीफा है, नाइब है महरे मिसल से, मुफव्विजा के अंदर, यानी अपने आप को सुपुर्द करने वाली औरत में। लिअन्नहु सकता महरुल मिसल ववजबतिल मुतातु, भाई ये खलीफा क्यों है महरे मिसल का, कहते हैं लिअन्नहु सकता महरुल मिसल, इसलिए क्योंकि महरे मिसल साकित हो गया, ववजबतिल मुतातु, और मुता वाजिब हो गया, अगर सोहबत कर लेता खावन तो महरे मिसल पक्का हो जाता, लेकिन सोहबत से पहले तलाक दे दी तो क्या देना पड़ेगा, मुता, मालूम हुआ महरे मिसल साकित हो गया, जब महरे मिसल साकित हुआ और उसकी जगह मुता आ रहा है, मालूम हुआ मुता महरे मिसल का खलीफा है। بات سمجھ میں آ گئی. تو یہ مانا ہے لی انہ سقط مہر المثل, اس لیے کیونکہ مہر مثل ساقط ہو گیا, ووجبت المتعۃ اور متع واجب ہو گیا, والعقد یوجب العوض فکان خلفا, اور یہ جو عقد نکاح ہے یوجب العوض یہ تو عوض کو واجب کرتا ہے, فکان خلفا تو یہ متع جو ہے اس مہر مثل کا خلیفہ ہوگا, والخلف لا یجامع الاصل ولا شیئا منه, اور جو خلیفہ ہوتا ہے وہ جمع نہیں ہوتا اصل کے ساتھ, ولا شیء امین ہو اور نہ اصل میں سے کوئی چیز ہو اس کے ساتھ. خلیفہ جو ہے وہ جب اصل موجود ہو تب بھی خلیفہ نہیں آتا, اصل میں سے کوئی چیز موجود ہو مثلا نصف مفروض, نصف مفروض میں اصل مہر یعنی پورا مہر تو نہیں ہے لیکن اس کا کچھ حصہ تو آ گیا, تو جہاں پر پورا مہر آئے یا مہر کا کچھ حصہ آئے وہاں متع واجب نہیں ہو سکتا, دونوں میں سے ایک ہی آ سکتا ہے, یا اصل آتا ہے یا اس کا نائب آتا ہے بھائی. تو کہتے ہیں والخلف لا یجامع الاصل ولا شیئا منه, اور نائب جو ہوتا ہے وہ اصل یا اصل میں سے کوئی چیز ہو اس کے ساتھ جمع نہیں ہوتا, فلا تجب مع وجوب شیء من المہر, لہذا یہ متع واجب نہیں ہوگا مہر میں سے کسی چیز کے وجوب کے ساتھ, مہر یا مہر میں سے کچھ حصہ واجب ہو رہا ہو تو وہاں متع واجب نہیں ہوگا بھائی. وہو غیر جان فی الایحاشی, اور نیز وہ خاوند بھی جرم کرنے والا نہیں ہے, فی الایحاشی عورت کو وحشت زدہ کرنے میں, اوحش یوحش ایحاش کا معنی ہے کسی دوسرے کو وحشت زدہ کرنا. امام شافعی رحمہ اللہ کیا فرماتے تھے, خاوند نے طلاق دے کر عورت کو وحشت زدہ کیا ہے, اس کو گھبراہٹ اور خوف میں مبتلا کیا ہے, لہذا جرمانے کے طور پر شریعت نے متع کو واجب قرار دیا ہے. ہم کہتے ہیں کہ خاوند نے جو عورت کو طلاق دی ہے یہ تو ہمیں تسلیم ہے کہ اس نے عورت کو وحشت زدہ کیا, اس کو خوف اور گھبراہٹ اور پریشانی میں مبتلا کیا ہے, لیکن اس وحشت زدہ کرنے میں یہ مجرم نہیں ہے کہ آپ اس پر جرمانہ بھی عائد کریں, کیونکہ اس طلاق کی شریعت نے اس کو اجازت دی ہے, اور جس چیز کی شریعت نے اجازت دی ہو اس کے کرنے میں آدمی مجرم نہیں شمار ہوتا. اگر شریعت نے اجازت نہ دی ہوتی پھر تو مجرم ہو سکتا ہے, اگر شریعت نے خود اجازت دی ہے پھر وہ مجرم نہیں. جب یہ مجرم نہیں ہے تو لہذا اس پر متع واجب بھی نہیں ہے بھائی. تو کہتے ہیں وہ ہوا غیر جانن, اور وہ خاوند جو ہے وہ جرم کرنے والا بھی نہیں, جنا یجنی جنایتن فہو جانن, اس کا معنی جرم کرنا, وہ ہوا غیر جانن اور خاوند جو ہے وہ جنایت کرنے والا نہیں ہے, فل ایحاشی عورت کو وحشت زدہ کرنے میں, فلا تلحقہ الغرامت بہ, لہذا اس کی وجہ سے اس پر جرمانہ بھی واجب نہیں ہوگا. الغرامہ غرامہ جرمانے کو کہتے ہیں, فلا تلحقہ الغرامت بہ, تو اس وحشت زدہ کرنے کی وجہ سے اس پر جرمانہ لازم نہیں ہوگا, فکان من باب الفضل, تو یہ متع جو ہے فضل اور احسان کے باب میں سے ہوگا. ایک کے لیے تو متع واجب ہے وہ تو پیچھے بیان ہو چکا, دو عورتیں جن سے خاوند صحبت کر چکا ہے, ایک کے لیے مہر مقرر کیا تھا وہ پورا مہر اب ملے گا, ایک کے لیے مہر مقرر نہیں کیا تھا تو اس کو مہر مثل ملے گا. تو یہ جو دو عورتیں جن سے خاوند صحبت کر چکا ہے اور ان کو پورا مہر یا مہر مثل ملے گا, ان کو جو خاوند متع دے گا وہ متع احسان اور فضل کے باب سے ہے, واجب کے باب سے نہیں. یعنی خاوند پر یہ متع دینا ان دونوں کو مستحب ہے واجب نہیں, یہ مانا ہے فکان من باب الفضل, تو یہ جو متع ان دو عورتوں کو دینا ہے یہ فضل اور احسان کے باب سے ہے, یعنی یہ مستحب ہوگا واجب نہیں ہوگا. آگے دیکھیے بھائی, وَإِذَا زَوَّجَ الرَّجُلُ بِنْتَهُ عَلَىٰ أَن يُزَوِّجَهُ الْمُتَزَوِّجُ بِنْتَهُ أَوْ أُخْتَهُ لِيَكُونَ أَحَدُ الْعَقْدَيْنِ عِوَزًا عَنِ الْآخَرِ فَالْعَقْدَانِ جَائِزَانِ وَلِكُلِّ وَاحِدَةٍ مِّنْهُمَا مَهْرُ مِثْلِهَا. بھئی اب نکاح شغار کا بیان آیا, نکاح شغار شین غین الف را, نکاح شغار بھئی یاد رکھو, نکاح شغار یہ جاہلیت کے اندر رائج تھا, اور اس کا طریقہ یہ تھا کہ اس نکاح میں دونوں طرف سے لڑکی ہوتی تھی اور مہر نہیں ہوتا تھا, وہی ایک دوسرے کا مہر کہلاتی تھیں بھائی. شغار کا معنی بھی ہے خالی کرنا, तो इसके अंदर भी देखो दोनों निकाह महर से खाली कर दिए जाते थे, महर नहीं होता था। मसलन एक शख्स अपनी बहन या बेटी का निकाह दूसरे शख्स से करवाता था इस शर्त पर कि वो अपनी बहन या बेटी का निकाह इस शख्स से करवाएगा और महर कुछ भी नहीं होगा, यानी दोनों औरतें एक दूसरे का इवज हो जाएंगी, महर कुछ भी नहीं मिलेगा। तो याद रखो इससे हदीस में मना फरमाया गया है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने निकाह शिगार से मना फरमाया है, तो बिल इत्तेफाक निकाह शिगार बातिल है। अब सवाल पैदा होता है कि ठीक है निकाह शिगार बातिल है, लेकिन अगर कोई शख्स निकाह शिगार कर ले तो फिर उसका क्या हुक्म है? तो इमाम शाफी रहमतुल्ला फरमाते हैं कि निकाह शिगार से तो शरीयत ने मना किया है, लिहाजा अगर कोई निकाह शिगार करेगा तो ये निकाह बातिल है, ये मुनाकिद ही नहीं होगा। जबकि इमाम आजम अबू हनीफा रहमतुल्ला फरमाते हैं कि निकाह शिगार बातिल है, लेकिन अगर किसी ने निकाह शिगार कर लिया तो वह निकाह मुनाकिद हो जाएगा। अलबत्ता वो औरतें एक दूसरे का महर नहीं बनेंगी, बल्कि वहां हर औरत के लिए महरे मिसल आ जाएगा, वहां हर औरत के लिए महरे मिसल आ जाएगा। इस पर इमाम साहब पर इश्काल होता है कि ए इमाम साहब, हदीस के अंदर एक चीज से मना किया गया है, आप उसको कैसे जायज करार दे सकते हैं? तो उसका जवाब याद रखना, जवाब यह है कि हदीस में जिस निकाह शिगार से मना किया गया है वो और है, और इमाम साहब जिस निकाह की इजाजत दे रहे हैं वो और है। हदीस में उस निकाह शिगार से मना किया गया है जिसमें महर कुछ भी नहीं होता, वही औरतें एक दूसरे का महर होती हैं, जबकि इमाम साहब जिस निकाह के जवाज की बात कर रहे हैं वो उस निकाह में दोनों औरतों के लिए महरे मिसल आ जाएगा। तो वो महर न होने वाली खराबी दूर हो गई, वो महर न होने वाली खराबी दूर हो गई, लिहाजा अब ये निकाह जायज है। और याद रखो सिर्फ इमाम साहब ही ये नहीं फरमाते, और भी बहुत से फुकहा ये फरमाते हैं कि इस तरह तो खराबी ही खत्म हो जाएगी, लिहाजा इस तरह निकाह जायज है। भाई बात समझ में आ गई, तो अब उसको जिक्र कर रहे हैं। कहते हैं वह ईदाज वजर रजुलू बिन तहू, जब किसी शख्स ने निकाह करवाया अपनी बेटी का, अला अयुजब विजहुल मुतजबी, जो इस शर्त पर के निकाह करने वाला जो है वो निकाह करवाएगा बिन तहू और उख्तहू, अपनी बेटी या अपनी बहन का इस शख्स से निकाह करवाएगा, लियकून अहदुल अक्दैन इवजन अनिल आखरी, ताकि दोनों अकदों में से एक जो है वो इवज बन जाए दूसरे का, यानी महर नहीं होगा, एक अकद इवज हो जाएगा दूसरे अकद का। तो फल अकदानी जा इजानी, तो हमारे नजदीक ये दोनों अकद जायज हैं, वली कुल वाहिदति मिनहुमा महरु मिसलिहा, और इन दोनों औरतों में से हर एक के लिए उसका महर मिसल होगा। तो हमारे नजदीक ये जो महर न होने की शर्त लगाई ये शर्त फासिद है, और शर्त फासिद से निकाह फासिद नहीं होता, वो शर्त फासिद हो जाती है। तो ये इसी तरह हो गया, गोया दोनों ने निकाह किया लेकिन महर जिक्र नहीं किया, और महर जिक्र न किया जाए तो वहां महरे मिसल आ जाता है। तो अब वो महर न होने वाली खराबी खत्म हो गई, लिहाजा दोनों निकाह जायज हैं। وقال الشافعي رحمه الله, और इमाम शाफी रहमतुल्लाह फरमाते हैं, बतल العقدانی, दोनों अकद बातिल हैं, दोनों अकद बातिल हैं, لانه جعل نصف البزع صداقا والنصف منكوحا ولاشتراك في هذا الباب فبطل الايجاب। तवज्जो से सुनो भाई, इमाम शाफी रहमतुल्लाह की दलील आई। भाई इमाम शाफी रहमतुल्लाह फरमाते हैं ये निकाह बातिल है, वजह ये कि यहां पर हर औरत को दूसरे का इवज करार दिया जा रहा है, और निकाह के अंदर खावंद मनाफे बुजा का मालिक बनता है। मैंने बताया बुजा औरत की शर्मगाह को कहते हैं, तो निकाह के अंदर खावंद मनाफे बुजा का मालिक बनता है, वो औरत उसके लिए हलाल हो जाती है, वो उसे सोहबत कर सकता है। तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं यहां बुजा के अंदर इश्तराक लाजिम आ रहा है, और बुजा के अंदर तो इश्तराक नहीं हो सकता, दो अफराद एक ही बुजा से नफा उठाने के मालिक बन जाएं। دو افراد کے لیے بضاعہ حلال ہو جائے، یہ کبھی نہیں ہو سکتا. ایک عورت ایک شخص کے لیے حلال ہو سکتی ہے، دو کے لیے حلال نہیں ہو سکتی. تو منافع بضاعہ کے اندر اشتراک نہیں ہو سکتا. لیکن یہاں پر اشتراک لازم آ رہا ہے. کس طرح اشتراک لازم آ رہا ہے؟ کہتے ہیں دیکھو، ایک شخص نے ایک لڑکی کا نکاح دوسرے شخص سے کروایا، توجہ ہے، تو یہ عورت اس شخص کی منکوحہ بن رہی ہے. لیکن یہی عورت دوسری عورت کا مہر بھی ہے، اسی کو اس کا مہر قرار دیا. مہر نہیں ملے گا نا، دونوں عورتیں ایک دوسرے کا کیا بن جائیں گی؟ مہر بن جائیں گی. تو جب ایک شخص دوسرے سے اس شرط پر نکاح کروا رہا ہے تو گویا نصف بضاعہ کا مالک تو خاوند بن گیا، اور نصف بضاعہ کی مالک دوسری عورت بنی، کیونکہ یہ اس کا مہر ہے بھائی، اور عورت اپنے مہر کی مالک بنتی ہے. توجہ ہے. تو لہذا جب نصف بضاعہ کا مالک خاوند ہوا اور نصف بضاعہ کی مالک دوسری عورت ہوئی، تو ایک ہی چیز دو آدمیوں کے درمیان مشترک ہو جائے، اسی کا نام تو اشتراک ہے. تو نصف بضاعہ کا مالک خاوند ہوا اور نصف بضاعہ کا مالک دوسری عورت ہوئی بطور مہر کے، تو اشتراک لازم آیا. اور بضاعہ کے اندر تو اشتراک نہیں ہو سکتا، ایک ہی بضاعہ کے منافع کے مالک دو افراد ہو جائیں، ایسا کبھی نہیں ہو سکتا. لہذا اس لیے یہ نکاح باطل ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وقال الشافعی رحمہ اللہ، اور امام شافعی رحمہ اللہ فرماتے ہیں بطل العقدان، یہ دونوں عقد باطل ہیں. لأنه جعل النصف البزع صداقا والنصف منکوحة، اس لیے کیونکہ ان میں سے ہر ایک نے نصف بزع کو مہر قرار دیا ہے، والنصف منکوحة اور نصف بزع کو منکوحہ قرار دیا ہے. ولا اشتراک فی هذا الباب، اور اس منافع بزع کے باب میں تو اشتراک نہیں ہو سکتا. فبطل الایجاب، تو یہ ایجاب ہی باطل ہو گیا. بھئی دیکھو نا، دونوں ایجاب اور قبول کر رہے ہیں، اور کون سا نکاح کر رہے ہیں؟ نکاح شغار، کہ جس میں عورتیں ہی ایک دوسرے کا مہر بن رہی ہیں. تو لہذا گویا جو ایجاب کرنے والا ہے وہ اپنی ایجاب میں یہ شرط لگا رہا ہے کہ نصف بضاعہ کے مالک اے خاوند تم ہوگے، اور نصف بضاعہ کے مالک وہ عورت ہوگی. زبان سے تو نہیں کہہ رہا، لیکن اس کی شرط اس بات پر دلالت کر رہی ہے کہ وہ نصف بضاعہ کو منکوحہ بنا رہا ہے اور نصف بضاعہ کو مہر بنا رہا ہے. تو اس کے ایجاب میں ہی اشتراک آ رہا ہے، وہ ایجاب ہی اشتراک والا کر رہا ہے. لہذا یہ ایجاب ہی باطل. جب ایجاب ہی باطل ہے تو قبول کا تو پھر اکیلے کوئی اعتبار نہیں. لہذا اس لیے یہ عقد باطل ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں لأنه جعل نصف البزع صداقا والنصف منکوحة، اس لیے کیونکہ ان میں سے ہر ایک نے نصف بزع کو مہر قرار دیا ہے، والنصف منکوحة اور نصف بزع کو منکوحہ قرار دیا ہے. ولا اشتراک فی هذا الباب، اور اس منافع بزع کے باب میں تو اشتراک نہیں ہو سکتا. فبطل الایجاب، تو یہ ایجاب ہی باطل ہو گیا. ولنا، ہماری دلیل یہ ہے، انہ سما مالا یصلح صداقا، ہم جواب دیتے ہیں کہ یہ عقد کرنے والوں میں سے ہر ایک نے نصف بزع کو مہر قرار دیا ہے، لیکن بزع تو مہر ہو نہیں سکتا. تو یہ ایسی چیز مہر میں ذکر کر دی جس میں مہر بننے کی صلاحیت ہی نہیں ہے. جیسے شراب اور خنزیر جب ذکر کی جاتی ہے تو ان میں مہر بننے کی صلاحیت ہی نہیں ہوتی، تو وہاں پر پھر مہر مثل آ جاتا ہے. تو یہاں پر بھی جب نصف بضع کو مہر بنانے کا ذکر کیا تو مہر میں ایسی چیز ذکر کی جس میں مہر بننے کی صلاحیت نہیں ہے، تو وہاں بالاتفاق کیا آتا ہے؟ مہر مثل. تو یہاں بھی کیا آ جائے گا؟ مہر مثل آ جائے گا. ولنا، ہماری دلیل یہ ہے کہ انہ سما مالا یصلح صداقا، کہ دونوں میں سے ہر ایک نے ذکر کیا ہے اس چیز کو جو مہر بننے کی صلاحیت ہی نہیں رکھتی. فیصح العقد ویجب مہر المثل، تو عقد تو صحیح ہو جائے گا اور مہر مثل واجب ہوگا. کما اذا سم الخمر والخنزیر، جیسے کوئی خمر یا خنزیر کو ذکر کرے تو پھر وہاں مہر مثل آتا ہے. ولا شرکت بدون الاستحقاق، اور شرکت نہیں ہو سکتی بغیر استحقاق کے. یہ امام شافعی رحمہ اللہ کی دلیل کا جواب دے رہے ہیں. امام شافعی رحمہ اللہ فرما رہے تھے کہ اس قسم کے عقد میں جو ایجاب کیا جائے گا وہ ایجاب ہی باطل ہے. جب ایجاب ہی باطل ہے تو عقد تو نام ہی ایجاب و قبول کا تھا، تو لہذا پھر عقد منعقد ہی نہیں ہوگا. جبکہ ہم نے کیا کہا کہ نہیں، ایجاب صحیح ہے، البتہ مہر ایسی چیز کو ذکر کیا جس میں مہر بننے کی صلاحیت ہی نہیں، تو یہ ایسے ہی ہے جیسے اس نے کوئی شرط فاسد ذکر کی ہے. کیا ذکر کی ہے؟ شرط فاسد. اور نکاح کے اندر جب شرط فاسد ذکر کی جائے تو شرط فاسد ہوتی ہے اور نکاح صحیح ہو جاتا ہے، تو یہاں بھی شرط باطل ہے اور نکاح صحیح ہو جائے گا. بات سمجھ میں آ گئی. اب جواب دے رہے ہیں امام شافعی رحمہ اللہ کا. امام شافعی رحمہ اللہ نے فرمایا تھا ایجاب ہی باطل ہے. وجہ یہ کیونکہ ایجاب سے ہی بزا کے اندر اشتراک آ رہا ہے، اور جب ایجاب سے بزا میں اشتراک آ رہا ہو تو اشتراک تو ہو نہیں سکتا، لہذا ایجاب ہی باطل ہے. اس کا ہم جواب دیتے ہیں کہ نہیں، ایجاب سے اشتراک لازم نہیں آ رہا، اس لیے کیونکہ اشتراک تب لازم آئے گا اگر عورت بزا کے منافع کی حقدار ہو سکے. مرد تو نکاح کی وجہ سے منافع بزا کا حقدار ہو سکتا ہے، لیکن ایک عورت دوسری عورت کے منافع بزا کے حقدار ہو جائے اس کی کوئی صورت نہیں ہے. تو عورت میں بزا کے منافع کا مستحق ہونے کی صلاحیت ہی نہیں ہے. جب اس میں صلاحیت ہی نہیں ہے تو وہاں شرکت بھی نہیں آئے گی. شرکت تو تب آتی ہے جب دونوں حقدار ہو جائیں. جب ایک میں حقدار ہونے کی صلاحیت ہی نہیں ہے تو وہاں شرکت بھی ہو ہی نہیں سکتی. بھائی شرکت تب ہی ہوگی اگر اس میں بھی صلاحیت ہوتی حقدار ہونے کی. بات سمجھ میں آ گئی. یہ معنی ہے ولا شرکت بدون الاستحقاق، اور بغیر استحقاق کے تو شرکت نہیں ہو سکتی، لہذا شرکت نہیں آئے گی. بات سمجھ میں آ گئی. جب شرکت نہیں آئی تو ایجاب بھی باطل نہیں، صرف شرط فاسد ہے، اور شرط فاسد خود فاسد ہو جائے گی اور نکاح صحیح ہو جائے گا، اور یوں سمجھیں گے مہر ذکر ہی نہیں کیا تو محرمی سل آ جائے گا. بات سمجھ میں آ گئی. چلیے بس کریں. بات سمجھ میں آ گئی. چلیے بس. بہذا هو المرام، اللہ اعلم بحقیقت الکلام.